तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश।
नमस्कार, कार्यक्रम देश परदेशबाट मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटाको स्वागत छ। कार्यक्रम देश परदेशमा हामी देश र विदेशमा पाइने काम, कमाई, सिप र काम गर्दाका सजिला अप्ठ्यारा बारे अनेक विषयमा कुरा गर्छौं। यो कार्यक्रम हरेक मंगलबार बिहानको 8:20 उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz, सातै प्रदेशका विभिन्न एफएम रेडियो स्टेशनहरू, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। साथै यो कार्यक्रम बुधबार बेलुकी 5:20 पनि सुन्न सकिन्छ।
खोप आएपछि गन्तव्य देशमा काम पाइएला भन्ने आशमा रहेका लाखौं नेपाली युरोपमा फैलिन थालेको कोरोना भाइरसको नयाँ अवतारको खबर सुनेर चिन्तित छन्। भाइरसको एउटा अवतार अन्त नहुँदै अर्को अवतार फैलिँदा यसको मार वैदेशिक रोजगारीमा पर्न थालेको छ। नेपालीका मुख्य श्रम गन्तव्य देशहरूले भाइरसको फैलावट रोक्न फेरि विभिन्न प्रतिबन्धात्मक व्यवस्था गर्न थालेका छन्। साउदी अरेबिया, कुवेत र ओमानले निश्चित समय तोकेर विदेशबाट आफ्ना विमानस्थलमा हुने हवाई उडानमा रोक लगाए। युएई, कतार लगायतका देशले पनि यस्ता प्रतिबन्ध लगाए भने भर्खरै तंग्रन थालेको वैदेशिक रोजगारीमा प्रत्यक्ष असर गर्छ।
अहिले नै विदामा आएकाहरू उडान बन्द भएर फर्कन नपाउने हो कि भन्ने चिन्तामा छन्। हातमा टिकट लिएकाहरू पनि रोकिएका छन्। विदेशबाट घर फर्कन टिकट काटेकाहरू पनि स्वदेश फर्कन पाएका छैनन्। कोरोनाको नयाँ लहरले वैदेशिक रोजगारीमा फेरि खतराको घण्टी बजाएको छ। आजको देश परदेश कोरोना भाइरसको नयाँ लहर र रोजगारीमा पर्ने असरका विषयमा केन्द्रित छ।
आज हामीसित छन्
बेलायतमा कोरोनाको नयाँ लहर शुरू भएपछि खाड़ीका देशले अन्तर्राष्ट्रिय उडान रोक्दा समस्यामा परेका श्रमिकका प्रतिक्रिया।
कोरोनाको नयाँ लहरले भर्खरै तंग्रन लागेको वैदेशिक रोजगारीमा पारेको असर बारे नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रथम उपाध्यक्ष कमल तामाङसँगको कुराकानी।
व्यवसाय र त्यसै मारमा छँदै पनि छ र विभिन्न हाम्रो चाहिँ दाजुभाइ दिदीबहिनीहरू बेरोजगारको कारणले रोजगारीको सिलसिलामा जाने सन्दर्भमा यी पनि ठूलो मारमा परेको छन्। उनीहरूको बिचरा अब काठमाडौँ आएको छन्, बसेका छन्, केही खर्च भएको छन्, सारा कुरा भएको छन्। यसले गर्दा ठूलो मारमा त परेकै छ नि। मैले
कोरोना भाइरसको नयाँ लहरले नेपालीको रोजगारी र देशको अर्थतन्त्रलाई कस्तो असर गर्ला त? इक्विडेम रिसर्चका कार्यकारी निर्देशक तथा अनुसन्धानकर्ता रामेश्वर नेपालको विचार।
यो अहिलेको भाइरसले चाहिँ पोरकै गतिमा फैलावट लियो भने त्यहाँका मान्छेहरू समेत पनि उल्टै नेपालै फर्किनुपर्ने अथवा स्वदेश फर्किनुपर्ने अवस्था पो कतै हुन्छ कि? यदि त्यो भयो भनेदेखि चाहिँ यो बेरोजगारीको, यो भाइरसको मात्रै महामारी नभएर बेरोजगारीको महामारी पनि अर्को हुन सक्छ।
साथमा कोरोनाको नयाँ लहर शुरू भएपछि खाड़ीका देश र मलेसियाको पछिल्लो जानकारी पनि। तर यी सामग्री प्रस्तुत गर्नुअघि हप्ताभरिका रोजगार गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी दिपा तिमल सिन्हा।
गएको शुक्रबारदेखि अनलाइन मार्फत पुनः श्रम स्वीकृति दिन थालिएको छ। अनलाइन मार्फत नै जीवन बीमा र कल्याणकारी कोषमा रकम तिर्न सक्ने व्यवस्था भएसँगै घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने गरी व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। अबदेखि पुनः श्रम स्वीकृति लिन विभागको कुनै पनि कार्यालयमा कोही पनि श्रमिक जानु नपर्ने भएकाले श्रमिकलाई यसबाट पुनः श्रम स्वीकृति लिन थप सजिलो हुने विभागले जनाएको छ। कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका विद्यार्थी अलमलमा परेका छन्। कोरियाले हरेक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर दिँदै आएको छ। कोविड 19 कारण सन् 2020 भाषा परीक्षा सञ्चालन हुन सकेन। गएको वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष अर्थात सन् 2021 परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको ईपीएस कोरिया शाखाले जनाएको छ। कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट नपारेको ईपीएस शाखाले जनाएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यो वर्ष झन्डै 3,45,00,000,000 रूपियाँ अनुदान प्रदान गरिएको छ। नेपाल सरकारको पुस 3 गतेको मन्त्री परिषदको निर्णय अनुसार आर्थिक वर्ष 2077-78 लागि देशभरिका 688 पालिकालाई 3,44,70,00,000,000 रूपियाँ सशर्त अनुदान प्रदान गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। यदि तपाईँ पनि बेरोजगार हुनुहुन्छ र गएको मंगिर 15 गतेसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली अर्थात ईएमआईएसमा नाम सूचीकृत गराउनु भएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कम्तीमा पनि 100 दिनको रोजगारीमा संलग्न हुन सक्नुहुनेछ। के तपाईँ आफ्नो व्यावसायिक योजना बनाउन नसक्दा समस्यामा हुनुहुन्छ? यदि त्यसो हो भने तपाईँले बीज सूत्र नामक मोबाइल एप प्रयोग गर्न सक्नुहुन्छ। यस मोबाइल एपको प्रयोगबाट आफूले सञ्चालन गर्न चाहेको नयाँ व्यवसाय वा सञ्चालन भइराखेको व्यवसायको तथ्याङ्क तथा सूचनाहरू उद्यमी स्वयंले एपमा प्रविष्ट गरी तीनै तथ्याङ्क तथा सूचनाहरूको विश्लेषणको आधारमा एप मार्फत नै विशिष्ट ढाँचामा व्यावसायिक योजना स्वत निर्माण हुन्छ। नेट्स नेपाल प्रणालीले डिजिटल प्रविधि मार्फत सजिलै व्यावसायिक योजना निर्माण गर्न बीज सूत्र नामक मोबाइल एप तयार गरी बजारमा ल्याएको छ।
अब कार्यक्रमको मुख्य विषय शुरू गरौं। बेलायतमा देखिएर युरोपमा फैलिएको कोरोना भाइरसको नयाँ स्वरूप देखिएपछि नेपालीको श्रम गन्तव्य देश खाड़ी र मलेसियाको पछिल्लो जानकारीबाट
बेलायतमा नयाँ स्वरूपको कोरोना भाइरस देखिएपछि त्यसको रोकथामका लागि साउदी अरेबियाले डिसेम्बर 20 अर्थात पुष 5 गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो। तर करिब 2 हप्ताको उडानमा रोकपछि गएको आइतबार अर्थात जनवरी 3 देखि अन्तर्राष्ट्रिय उडान खुलाएको छ। यो बीचमा साउदी सरकारले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि पुष 14 गतेदेखि एकतर्फी हवाई उडान सञ्चालनमा ल्याइसकेको थियो। पछिल्लो समय संक्रमण दर केही घटे पनि नयाँ कोरोनाको लहर छिमेकी देशहरूमा पनि देखिएकाले साउदीले अझै सतर्कता अपनाएको छ। साउदीले एकै ठाउँमा 50 जना भन्दा बढी मानिस भेला हुन नपाउने भन्दै 50 जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला भएमा साउदी रियाल 15,000 जरिवाना हुने जनाएको छ। साउदी सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरू पूर्ण पालना गर्न साउदीमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ। खाडीकै अर्को देश कुवेतले पनि पुष 6 गतेदेखि पुष 17 गतेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान रोक्यो। हवाई उडान जनवरी 1 अर्थात पुष 17 गतेदेखि खुला त गरेको छ, तर जोखिम भने कम भएको छैन। कुवेतले परिस्थितिलाई मध्यनजर गर्दै त्यही अनुसारको कदम चाल्दै जाने बताएको छ। ओमानले पनि पुष 7 गतेदेखि नै अन्तर्राष्ट्रिय उडानहरू रोक लगायो, तर निश्चित समयपछि उडान खोलेको छ। तर यात्रा गर्नेले पालना गर्नुपर्ने नयाँ नियमहरू भने ल्याएको छ। ओमानले कोरोना रोकथामका लागि विभिन्न नयाँ नियमहरू लागू गरिरहेको छ। कोरोनाको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको छ भने ओमान पुगेपछि अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्नेछ। निशुल्क उपचार व्यवस्था भएका बाहेक ओमानमा आउने सबै नेपाली यात्रुहरूसँग कोरोनाको उपचार समेत समेटिएको अन्तर्राष्ट्रिय स्वास्थ्य बीमा अनिवार्य हुनुपर्नेछ। ओमानमा पनि पछिल्लो समय संक्रमण दर केही घटेको छ। युएईले भने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छैन, तर युएईमा पनि नयाँ भाइरसको संक्रमण देखिन थालेकाले युएईले कडा कदम चाल्ने अनुमान गरिँदै आएको छ। कतारले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थल तत्काललाई बन्द नगर्ने बताएको छ। खाडीका देश साउदी कुवेत लगायतले उडान बन्द गरेपछि कतारको हमाद इन्टरनेशनल एयरपोर्ट पनि बन्द हुने हल्ला चलेको थियो, तर कतारले भने हल्ला सत्य नभएको र तत्काल बन्द नगर्ने जनाएको छ। मलेसियामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ, जसका कारण मलेसियाले विभिन्न मापदण्ड बनाएर व्यापार व्यवसाय सञ्चालनको अनुमति दिएको छ। तर मलेसियाले नयाँ श्रमिक लैजाने सम्बन्धमा भने अहिले केही पनि बताएको छैन। विदामा स्वदेश गएका श्रमिकको हकमा भने मलेसिया सरकारसँग अनुमति लिएर कम्पनीले काममा आफ्ना श्रमिक बोलाउन सक्छन्।
कोरोना महामारीको कारण झण्डै 7 महिना परदेशमा कामविहीन जस्तै भएका नेपाली श्रमिक बिस्तारै कम्पनीहरू खुल्न थालेपछि कि त काममा कि त एकपल्ट घर पुगेर काममा फर्कने तयारीमा थिए। कोरोनाको कहरपछि बिस्तारै बजार र कम्पनी खुल्दा, कर्फ्यू खुकुलो हुँदा र आकाशमा जहाज उड्दा दैनिकी सामान्य होला भन्ने आश पलायो। कोही विदामा घर फर्किए, कोही फर्कने तयारी गर्दै र कोही रोजगारीका लागि विदेश जाने तयारीमा थिए। तर एकाएक साउदी कुवेत ओमान जस्ता नेपालीका श्रम गन्तव्य देशले उडान रोक्न थाले। अहिले घर फर्कने टिकट काटेकाहरू उतै रोकिएका छन् भने परदेश जान काठमाडौँ आइसकेकाहरू पनि काठमाडौँमा अन्यलमा परेका छन्। कार्यक्रममा अब सुनौ यस्तै समस्यामा परेका श्रमिकका प्रतिक्रिया।
बेलायतमा देखिएको नयाँ कोरोनाको लहर युरोपका देशमा मात्र होइन अहिले त नेपालीको श्रम गन्तव्य देशमा समेत देखिएको छ। यसको फैलावट रोक्न खाड़ीका विभिन्न देशले उडान रोक्दा त्यसको असर टिकट हातमा लिएका श्रमिकमा प्रत्यक्ष परेको छ। टिकट हातमा लिएका श्रमिकलाई मात्र होइन अहिले खाड़ी र मलेसियामा काम गरिरहेका श्रमिकलाई पनि यो नयाँ लहरको असर कतै आफ्नो रोजगारीमा पर्ने त होइन भन्ने चिन्ता थपिएको छ। अहिले खाड़ीका देश मलेसिया रहेका र नेपालबाट विदेश जाने तयारी गरिरहेका श्रमिकले यस विषयमा उज्यालोको फेसबुक पेजमा आफ्नो समस्या र भनाई राख्नु भएको छ। म्याग्दीका सुदीप बुद्ध मगर अहिले मलेसियामा हुनुहुन्छ। उहाँ विदामा नेपाल फर्कने तयार गरिरहनु भएको छ तर कोरोनाको नयाँ लहर र विभिन्न देशले फेरि लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द गर्न थालेपछि चिन्ता शुरू भएको छ। उहाँ भन्नुहुन्छ काम त्यति राम्रोसँग चलेको त थिएन तर पनि अब केही होला भन्ने आश पलाएकै बेला अर्को लहरको खबर सुन्दा चिन्ता लागेको छ। उडान बन्द भयो भने घर पनि जान नपाइने हो कि। कुवेतबाट दिलकुमार पाखरिन भन्नुहुन्छ कुवेतले उडान खोल्ने त भनेको छ तर के हुन्छ यसै भन्न सकिने अवस्था छैन। यहाँ म त ठिकै छु तर धेरै साथीहरू समस्यामा पर्नु भएको छ। हातमा टिकट लिएका साथीहरू पनि अलपत्र पर्नु भएको छ। कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरूलाई गैरावासीय नेपाली संघको सहयोगमा उद्धार भइरहेको छ तर उनीहरूलाई घर पठाउन सकिएको छैन। घर फर्कन तयार रहेका 10 जना अलपत्र परेका छन्। उनीहरूलाई एनआरएनए ले सहायता दिइरहेको छ। पछिल्लो समय धेरै साथीहरू समस्यामा पर्नु भएको छ। अब उडान शुरू भयो भने उहाँहरू त घर फर्कन पाउनु होला तर यही भएका हाम्रो के होला भन्ने चिन्ता शुरू भएको छ। युएमा कार्यरत अर्घखाँचीका राम सुनवार पनि घर फर्कने तयारीमा हुनुहुन्छ तर युएमा कोरोनाको नयाँ संक्रमण देखिएकाले रामुलाई पनि चिन्ता परेको छ। उहाँ भन्नुहुन्छ हातमा टिकट परिसकेको छ अब उडान बन्द भयो भने के गर्ने। पहिले लकडाउन हुँदा पनि त टिकट लिएकाहरू फर्कन नपाउँदा समस्यामा परेका थिए। अब मेरो पालो आए कि जस्तो लाग्छ। अब नेपाल त जाउँला फेरि फर्कन पाउने हो कि नपाउने हो। जागिर नै पो गुमाउनु पर्ने हो कि। साह्रै पीर परेको छ रामु भन्नुहुन्छ। युएमा कार्यरत अमृत खनाल कोरोना महामारी शुरू भएपछि 3 महिना कामविहीन भएर बस्नुभयो। काम नहुँदा घर फर्कने योजना बनाउनु भएका अमृत 3 महिनापछि काममा फर्किनुभयो। घुमिसकेको जागिरमा फर्कन पाउँदा अमृतले आफ्नो घर फर्कने सोच परिवर्तन गर्नुभयो। युएईले जुलाई 7 देखि नै पर्यटकका लागि खुला गरेपछि दैनिकी सामान्य बन्दै थियो। त्यही अनुसार अमृतले पनि आफ्नो वार्षिक बिदा लिएर घर फर्कने योजना बनाउनुभयो। उहाँले लेख्नु भएको छ घर फर्कने योजना बनाइयो तर अब कोरोनाको नयाँ भाइरस आयो भन्छन्। केही शान्त भएको मनमा फेरि डर छाएको छ। के हुने हो न पहिले जस्तै सबै बन्द पो हुने हो कि। कतारबाट राजु शर्मा उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ कतारमा पनि अब उडान बन्द हुन्छ रे। फेरि कम्पनीहरूमा काम राम्रो चल्दैन रे भन्ने हल्लाहरू चल्न थालेका छन्। यो हल्लाले हामी यहाँ कमाउन आएकाहरूको मन हल्लिएको छ। यहाँ त म सहित धेरै नेपालीहरू कोरोना संक्रमित हुनुभयो। कोरोनालाई जितेर बल्ल सामान्य दैनिकीतिर फर्कँदै थियो। फेरि यो नयाँ लहरको हल्लाले साह्रै डर लाग्न थालेको छ। आशा गर्छु केही नहोस्। गन्तव्य देशमा काम गरिरहेकालाई मात्र होइन विदेश जाने तयारी गरिरहेकालाई पनि कोरोनाको नयाँ लहरको चिन्ताले सताउन थालेको छ। भक्तपुरका गणेश खत्रीको युएबाट भिसा आइसकेको छ। उहाँको उडान मिति मात्र तय हुन बाँकी छ तर अब नयाँ भाइरसले जान नपाइएला कि भन्ने शंका लाग्न थालेको छ गणेशलाई। जान नपाए पनि देशमै केही गरौंला तर मेन पावरले पैसा फिर्ता दिएन भने के गर्ने गणेश भन्नुहुन्छ। कृष्ण बिजीको पनि साउदी जाने पुस 13 गतेको टिकट थियो तर कोरोनाका कारण उडान बन्द हुँदा उहाँ पनि रोकिन पर्यो। कम्पनीसँग लिएको विदा सकियो उता उडान रोकियो। अब उडान कहिले होला। कम्पनीले यो समस्या बुझ्ला या नबुझ्ला उहाँ अन्यलमा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ यस्तै रहिरह्यो भने जागिर जाला जस्तो छ। के होला भन्न सकिने अवस्था नै भएन। खुलिहाल्यो भने पनि अब काटेको टिकट अनुसार उडान कहिले होला भन्ने भएन भने के होला। कृष्ण अन्यलमा पर्नु भएको छ। सुन्नुभयो खाड़ीका देशले उडान रोक्दा समस्यामा परेका केही श्रमिकका कुरा। कोरोना महामारी भए पनि यो वर्ष अहिलेसम्म 25,000 भन्दा धेरैले विदेश जान पुनः श्रम स्वीकृति लिएका छन् भने 8,000 भन्दा धेरैलाई नयाँ श्रम स्वीकृति प्रदान गरिएको छ।
खाड़ीमा कामको बजार खुल्न थालेपछि म्यान पावर व्यवसायहरू पनि नयाँ माग खोज्न थालेका छन्। पहिलेको माग अनुसार श्रमिकहरू रोजगारीमा जान थालेका छन्। तर नयाँ कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नेपालीको मुख्य श्रम गन्तव्य देशले उडान रोक्न थालेपछि तंग्रिन थालेको वैदेशिक रोजगारीमा के कस्तो असर पर्न थालेको छ त? यसै विषयमा कुरा गर्न आज हामीसित हुनुहुन्छ नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रथम उपाध्यक्ष कमल तामाङ।
यही क्रम जारी रह्यो भने भोलि कतारले पनि गर्ला, दुबईले पनि गर्ला, विभिन्न गल्फ क्षेत्र गर्दा, मलेसिया त अलरेडी बन्दैछ, मलेसिया त आउने जाने कुरै छैन अहिले, होइन, मलेसियाको त मागपत्र आउने चान्स पनि छैन, अब जाने चान्सेस पनि छैन। तर अलिकति कतारले चाहिँ अहिले सबै सेक्टरमा खोलिसकेको अवस्था थियो, दुबईले चाहिँ एउटा सेमी गभर्मेन्टले मात्रै खोलेको थियो, प्राइभेट सेक्टर अहिले पनि दुबईले खोलेको अवस्था छैन, खोलेको छैन, कुवेत त टोटल बन्द नै छ, भएको हुनाले अब यसको असर त यसमा पनि पुरानो भिसा आइसकेको मान्छेहरू जाने एउटा पाइपलाइनमा बसेको मान्छेहरू धेरै थियो, अब कतिको थियो यो फेरि पुनः दोस्रो किसिमको एयरपोर्ट सिल अथवा लकडाउनले गर्दाखेरि व्यवसाय र त्यसै मारमा छँदै पनि छ र विभिन्न हाम्रो चाहिँ दाजुभाइ दिदीबहिनीहरू बेरोजगारको कारणले रोजगारीको सिलसिलामा जाने सन्दर्भमा यी पनि ठुलो मारमा परेको छन्। उनीहरूको विचार अब काठमाडौँ आएको छन्, बसेका छन्, केही खर्च भएको छन्, सारा कुरा भएको छन्, यसले गर्दा ठुलो मारमा त परेकै छ नि मेम। अहिले त
हो अहिले कतिपय श्रमिक तपाईँले नै भन्नुभयो उडान थियो, आउनु भएको थियो काठमाडौँ, अब यसरी रोकिँदाखेरि त यदि कोही नयाँ तपाईँहरूले पठाउन लाग्नु भएको थियो अथवा उहाँहरूलाई भनेपछि त तपाईँहरूले पनि त्यसको व्यवस्थापन केही मिलाउनु पर्थ्यो होला, त्यो चाहिँ कसरी मिलाइराख्नु भएको छ?
अनि व्यवस्थापनमा हामीले अब सकेसम्म जाने कामदारहरूको बारेमा हामीले व्यवस्थापन मिलाउने नै हो, होइन, उहाँहरूको चाहिँ फेरि भिसा रिन्यू गरेर हिजो मेडिकल एक्सपायर भइसक्यो त्यो फेरि पुनः मेडिकल गरेर विभिन्न नेपाल सरकारको मापदण्ड प्रक्रिया पुर्याएर नेपाली कामदारलाई पठाउने कुरामा त व्यवसायहरू अलि उत्सुकको साथ अलि अगाडि बढेको अवस्था थियो। तर फेरि यो पुनः लकडाउनले गर्दाखेरि चाहिँ सबैतिर निराशा थालेको छ। अब कामदारहरू त अब 200-400 जानेको डेटा पनि होइन, यो त हजारौँ लाखौँको जाने डेटा गर्दाखेरि यो कसरी सम्हाल्ने सक्ने स्थिति पनि छैन। अहिलेको चाहिँ भगवान भरोसा आफै सम्हाल्ने हो मेन, व्यवसाय आफै सम्हालिने, जाने कामदारले आफै सम्हाल्ने मैले देखेको छ आजको दिनमा। तर कमसेकम एउटा जाने कामदार र एजेन्सीको बिचको एउटा आफ्नो भाइचाराको नातो छ, जो रिलेसन छ, त्यसलाई चाहिँ कमसेकम सहज ढङ्गले जान पाओस् कामदारहरू भन्ने खालको वैदेशिक सूत्र चाहिँ सङ्घ र व्यवसायको एउटा एजेन्डा चाहिँ हो। र अहिले तपाईँ हेर्नुहोस् अब अघि नै मैले तपाईँलाई मेन्सन गरिसक्यो, साउदीले लकडाउन गरिसक्यो, भोलि यही क्रमी रूपमा जाँदाखेरि भोलि कतारले पनि गर्ला, त्यसपछि आज नि कहिले खुल्ने कहिले जान पाउने भनेको आशामै जाने हो क्या।
साउदीमा रहेको दूतावासले भनौँ, युएमा रहेको दूतावासले मागपत्र प्रमाणीकरणको काम कतारमा रहेको दूतावासले पनि सुरु गरेका थिए, होइन, माग कतिको आउन थालेको थियो नयाँ माग, अब चाहिँ जुन खालको यो फेरि यो अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने नयाँ लहर आयो भन्नेले चाहिँ अब यसले कतिको असर गर्ला?
ठुलो असर गर्छ नि, सिम्पल कुरा छ त हजुरको, अब जहाँ यो फेरि दोस्रो टाइपको एउटा कोरोना भाइरस देखा पऱ्यो जुन चाहिँ युकेमा, त्यसले चाहिँ संसारभरि लकडाउन गर्ने सन्दर्भमा त आउने जुन पाइपलाइनमा भएको मागपत्र पनि नआउने भयो, होइन, जति पुरानो छ त्यो पनि एक्सपायर हुने भयो। तपाईँ के हुन्छ नि मागपत्रको 2 वर्षको डेट हुन्छ, हेर्नुहोस् है, 2 वर्षको डेट हुन्छ, त्यो डेट एक्सपायर भयो, त्यसो दानामा लान पनि पाइँदैन, फेरि पुनः उसले चाहिँ विमान मागपत्र बनाएर प्रमाणीकरण गरेर पाउने सन्दर्भमा हुँदा सबै कुरो एनबिसीले चाहिँ त्यसलाई चाहिँ प्रमाणीकरण गरेन भने जान पनि सक्ने जाने अवस्था नि भएन, आउने अवस्था नि भएन, यसले त अब ठुलो क्षति त पुग्यो नि त मेन।
हो, तपाईँहरू पनि अब मागपत्र प्रमाणीकरणको काम सुरु हुन थालेपछि त बजार प्रवर्धनका लागि मागहरू खोज्ने काम थाल्नु भएको थियो होला, होइन, अब यसले चाहिँ तपाईँहरूको व्यवसायमा चाहिँ कस्तो असर गरेको छ?
अब मेन तपाईँलाई वास्तवमा भन्दाखेरि अहिले व्यवसायहरू 854 व्यवसायहरू यस्तो फुलिएको अवस्था छ COVID-19 कारणले गर्दाखेरि, जसले घर भाडा तिर्न सकेको छैन, जसले स्टाफको तलब दिन सकेको छैन, जसले आफ्नो गाडीको जुन ब्याङ्कहरूलाई जुन अब किस्त बुझाउन सकेको छैन, सारा व्यवसायको अफिस बन्द छ, तर अलिकति अब चाहिँ सहज ढङ्गले व्यवसायले केही काम गर्न पाउने भन्ने खालको एउटा उज्यालो छाएको अवस्थामा फेरि यो दोस्रो टाइपको कोरोना भाइरस देखा पर्दाखेरि त यी सारा तपाईँको भनौँ न जुन अलिकति व्यवसायमा छाएको जुन जोस जाँग त त्यो त निम्न मरेर गएको अवस्था नै छ। अब सात कामदारहरू बिचरा वर्षौँ दिनदेखि भिसा आएर बसेको, ज जसले मेडिकल गरिसक्यो, जसको इन्सुरेन्स गरिसक्यो, अब एक एक वर्ष पुगिसक्यो, फेरि दोस्रो कारणले गर्दा यी दुईटै पक्षलाई ठुलो क्षति भएको छ भन्ने मैले।
अब यो समयमा अब फेरि के होला भन्ने अन्यलता सुरु भइसकेको छ। अब के छ त, अब तपाईँहरू नयाँ माग ल्याउने अवस्थामा हुनुहुन्छ कि अथवा यी पहिल्यैका जुन मागहरू थिए त्यही मागहरू मार्फत चाहिँ अब श्रमिकहरू पठाउँदै हुनुहुन्छ कि के छ पछिल्लो अवस्था चाहिँ?
अब यस्तो छ म्याम, अब कतिपय मागहरूको समय नागिसकेको छ, कतिपय पुरानो माग पत्रमा जाने क्रम, त्यसलाई भिजा दिने पुनः दिने भन्ने कम्पनीसँग पनि सम्झौता भइसकेको थियो यहाँको एजेन्सीहरूको। तर अहिले यो पछिल्लो ताकको फेरि यो खालको एउटा जुन दोस्रो टाइपको कोरोना भाइरसले गर्दाखेरि त यो जाने स्थिति पनि छैन, मागपत्र आउने स्थिति पनि छैन, यसले गर्दा ठुलो क्षति छ नेपाली कामदार र व्यवसायहरूलाई।
अहिले यो अवस्थामा तपाईँहरू पनि अब थोरै आशा पलाएको बेलामा फेरि जुन खालको यो सिनारियो देखियो यसले अब माग नयाँ खोज्न जाने भन्ने खालको त्यो तादरुकता पनि गर्न नसकिने अवस्थामा पुग्नुभयो। अब माग ल्याउँदा पनि निश्चित त्यसको समय हुने हुँदा त्यो समयमा पठाउन सकेला नसकेला। अब फेरि अर्को कुरा त जुन हिसाबले अब माग आउला भनेर त्यहाँ खाडीका देशहरूमा पनि त्यहाँको बजारहरू खुल्दाखेरि माग आउला भनेर आश गरिएको थियो, अब त ती मागहरू पनि घट्छन् होला नि त। जुन
कन्फर्म हो, तर एउटा कुरो के हो भनेदेखि यो COVID-19 नेपालमा मात्रै समस्या पारेको अवस्था होइन, विश्वव्यापी नै हो। जति पनि गल्फ सेक्टरमा मलेसियामा रिसिभिङ कन्ट्रीहरू छ नि, जति पनि एउटा सेन्डिङ कन्ट्री छ, तिनलाई सबै समस्या पारेको अवस्था चाहिँ हो। र त्यस्तो पनि सबभन्दा बढ्दो त अब किनभने अब सबै कन्ट्रीमा सबभन्दा फर्स्ट वाइज चाहिँ नेपाली कामदारहरू नै हो होइन, किनभने नेपाली कामदारै हो। त्यसको सिलसिलामा केही माग पत्रहरू पाइपलाइनमा छ, जति कतिपय चाहिँ अब अन्तर्वार्ताको कन्डक्ट भइरहेको अवस्था छ, यसले चाहिँ अलिकति असर परिरहेको छ। साउदी बन्द भयो, त्यही रेसियोमा आएर भोलि कतार बन्द, त्यहाँ नै बन्द हुने भयो, भोलि त्यही रेसियोमा दुबई बन्द भने बन्द भयो। यो त फेरि हिजोको जुन बेला COVID-19 सुरु भएको थियो, नेपालले लकडाउन गरेको थियो,
कोरोनाको नयाँ लहरले वैदेशिक रोजगारीमा पारेको असर बारे सुन्नुभयो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रथम उपाध्यक्ष कमल तामाङको विचार। कोरोना भाइरसको नयाँ लहरले नेपालीको रोजगारी र देशको अर्थतन्त्रलाई चाहिँ कस्तो असर गर्ला त? एकैछिनमा हामी इक्विडेम रिसर्चका कार्यकारी निर्देशक तथा अनुसन्धानकर्ता रामेश्वर नेपालसित कुरा गर्छौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन.com/ र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा अहिलेसम्म सुन्नुभयो कोरोनाको नयाँ लहर शुरू भएपछि खाडीका देशको पछिल्लो जानकारी र साउदी लगायतका देशले अन्तर्राष्ट्रिय उडान रोक्दा श्रमिकलाई परेको समस्या, अनि कोरोनाको नयाँ लहरले वैदेशिक रोजगार व्यवसायमा पारेको असर बारे वैदेशिक रोजगार व्यवसाय संघका प्रथम उपाध्यक्ष कमल तामाङसँग गरिएको कुराकानी पनि
कार्यक्रममा। अब कोरोनाको नयाँ लहरले वैदेशिक रोजगारीमा बजाउन थालेको खतराको अर्को घण्टी र अन्यलको कुरा। कोरोनाको नयाँ लहरपछि युरोपेली देशहरूमा शुरू भएको यात्राको कडाई क्रमशः एसियामा पस्न थालेको छ।
खाडीका कतिपय देशले छोटो समयका लागि अनेक प्रतिबन्ध घोषणा गरेका छन्। खाडीका अर्थतन्त्रमा असर पर्दा त्यसको प्रभाव नेपालीको रोजगारीमाथि पर्छ। खाडीका देशमा प्रतिबन्धहरू लम्बिँदै गए नेपालीको रोजगारी र नेपालको अर्थतन्त्रमा कस्तो असर पर्ला त? अब सुनौ इक्विडेम रिसर्चका कार्यकारी निर्देशक तथा अनुसन्धानकर्ता रामेश्वर नेपालको विचार।
पक्कै पनि नेपालको जो नेपालीहरू रोजगारीको निर्भरताको हिसाबले कुराकानी गर्दाखेरिमा नेपाल सरकारले जतिसुकै सभा सहायतापूर्वक हिसाबले केही योजनाहरू नलिएर आएको होइन, स्वदेशमै रोजगारी भन्ने खालको योजनाहरू लिएर आएर सभा सहायता अथवा आफ्नो कर्तव्य निर्वाह गर्न प्रयत्न गरे तापनि त्यसले चाहिँ अहिलेसम्मको अवस्थामा चाहिँ समाधान दिएको देखिँदैन। र नदेखिँदाखेरिमा चाहिँ रोजगारीको सन्दर्भमा कुराकानी गर्दाखेरिमा वैदेशी रोजगारी चाहिँ निर्भरता नै अहिले प्रमुख देखिएको छ। र वैदेशी रोजगारीमा चाहे गत वर्षबाट देखिएको जुन समस्या थियो यो कोभिडको कारणले गर्दाखेरिमा जो अहिले बिस्तारै खुल्ला हुँदै गएको थियो र केही मान्छेहरू बिस्तारै रोजगारीमा इङ्गेज हुने जुन किसिमको चाहिँ उपलब्धि भनौँ न एक हिसाबको रोजगारीका दृष्टिकोणले तर्फ चाहिँ उन्मुख भएको थियो। फेरि पनि अब अहिले यो जुन बेलायतमा देखिएको नयाँ भाइरसको कारणले गर्दाखेरिमा अन्तर्राष्ट्रिय उडानहरू बन्ददेखि लिएर सावधानीहरू अप्नाउनु परेर फेरि बन्द हुँदाखेरिमा फेरि अब यसले अर्को किसिमको अनिश्चितता उत्पन्न गरेको छ र स्वदेशमा रोजगारी नहुँदाको अवस्थामा रोजगारीका सन्दर्भमा चाहिँ मान्छेहरूलाई चाहिँ ठुलो असर पर्ने चाहिँ देखिन्छ। त्यो अल्पकालीन रूपमा त असर पर्न सुरु गरि नै सकेको अब यो कुन बेलासम्म कुन स्वरूप लिन्छ यो अहिलेको भाइरसले पहिलेको भाइरसको पनि समाधान भइसकेको अवस्था छैन। झन् नयाँ भाइरसले झन् नयाँ किसिमको चाहिँ एउटा संवेदनशीलता लिएर आएको बेलामा चाहिँ यसले अल्पकालीन त सुरुवात भइसकेको नै छ असर पर्नमा तर यसले दीर्घकालीन पनि क्रमशः चाहिँ अब कति समयसम्म जान्छ त्यो थाहा छैन तर चाहिँ दीर्घकालीन पनि असर त पक्कै पनि पार्छ।
बिस्तारै मागहरू चाहिँ अब आउन थालेका थिए। खाडीकै देशको कुरा गर्ने हो भने पनि मलेसिया कतारमा रहेका नेपाली दूतावासहरूले नयाँ कामको पनि माग यो मागपत्र प्रमाणीकरणको काम चाहिँ सुरुवात गरेका थिए होइन। यस्तो हुँदाखेरि चाहिँ अब ल अब वैदेशिक रोजगारी पनि अब बिस्तारै सामान्य हुँदै जाने भयो भनेर नेपाली श्रमिकहरूमा पनि आशा पलाउन लागेको अवस्थामा यसरी अब फेरि यो नयाँ कोरोना भाइरस त युएमा त आइसक्यो पनि भन्ने खबरहरू आइसकेका छन् होइन। यसले चाहिँ त्यहाँको रोजगारीमा असर कस्तो गर्ला?
दुईटा कुरा, एउटा चाहिँ त यो भर्खरै देखा परेको नयाँ भाइरसको कारणले गर्दा केही सावधानी अप्नाऊ भनेर जसरी गत वर्ष चिनको वुहानमा चाहिँ यो कोरोना भाइरस प्रारम्भ भएको थियो र त्यसले विश्वव्यापी फैलावट जब प्रारम्भ गर्यो तब कतिपय देशमा भित्री नसकेको भए तापनि सावधानीका लागि भनेर चाहिँ हवाई उडानहरू बन्द गर्ने, कामहरू बन्द गर्ने, साइटहरू बन्द गर्ने खालको जो भएको थियो यो अहिलेको नयाँ भाइरस अझ जटिल भाइरस भनेर भनिएको छ। यद्यपि यसको कतिपय कुराहरू पुष्टि भएको छैन। यसले गर्दाखेरि फेरि पूर्व जसरी नै लकडाउनसम्म पनि जानुपर्ने हुन सक्दो हो। त्यो भयो भनेदेखि चाहिँ दुईटा कुरा, एउटा त यहाँबाट अब बिस्तारै अहिले हामीले जो कुरा गर्यौँ अब बिस्तारै खुल्दै थियो, मान्छेहरू चाहिँ अब जाने योजनामा थिए होला, हाम्रो सरकारले पनि संस्कृतिका योजनाहरू जुन फेरि पुनः सुधारहरू गर्ने यतिसम्म कि अब अनलाइनबाट नै पुनः स्वीकृतिहरू गर्ने भनेर भन्ने खालका यो योजनामा प्रवेश गरिसकेको अवस्था थियो र एउटा गति लिन प्रारम्भ गरिसकेको थियो। अब त्यो गतिलाई पनि अवरोध गर्छ एकातर्फ भनेदेखि, अर्कोतर्फ चाहिँ जो उहाँ पुगिसकेका मान्छेहरू छन् त्यो पुगिसकेका मान्छेहरूको पनि त्यहाँनिर साइटहरू बन्द हुने, कामहरू बन्द हुने, त्यो बेलामा चाहिँ जेन तेन त्यहीँ बसिरहेकै मान्छेहरूलाई पनि यो अहिलेको भाइरसले चाहिँ पोरकै गतिमा फैलावट लियो भने त्यहाँका मान्छेहरू समेत पनि उल्टै नेपालै फर्किनुपर्ने अथवा स्वदेश फर्किनुपर्ने अवस्था पो कतै हुन्छ कि? यदि त्यो भयो भनेदेखि चाहिँ यो बेरोजगारीको यो भाइरसको मात्रै महामारी नभएर बेरोजगारीको महामारी पनि अर्को हुन सक्छ। फेरि
अब यस्तो यदि हुँदै गयो यसरी नेपालीका रोजगारी जुन वैदेशिक रोजगारी छ, कहिले उडान बन्द हुने, कहिले कम्पनी बन्द हुने, कहिले नेपालीले त्यहाँ रहेका श्रमिकहरूलाई नै उद्धार गर्नुपर्ने अवस्था आउँदाखेरि चाहिँ यसले जुन खालको रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई धानेको थियो त्यसमा चाहिँ यो कस्तो असर पर्ला? तत्कालीन र दीर्घकालीन रूपमा कस्तो असर गर्ला जुन अर्थतन्त्रमा? देशको मात्रै नभएर विदेशमा कमाएको पैसाले त नेपालीको घर चुलो बलेको छ होइन? के देख्नुहुन्छ तपाईँ चाहिँ?
एकदमै, किनभने यो जस्तो अब केही वर्ष अगाडि गरिएको एउटा सर्वेक्षणमा झन्डै 56% घर धुरीमा चाहिँ डिप्रेसन भित्रिन्छ, रेमिट्यान्स भित्रिन्छ भनेर भनिएको थियो। त्यो मलाई लाग्छ अहिले 56% मात्रै सीमित नभएर त्यो 60-65-70 नै पुगिसक्यो होला। भनेपछि त्यति धेरै घर धुरीमा चाहिँ डिप्रेसन चाहिँ एउटा लाइफ लाइनको काम गरिरहेको अवस्था थियो, अर्थात् रेमिट्यान्सले चाहिँ लाइफ लाइनको काम गरिरहेको थियो। त्यसले आज मतलब आजकै दिनकै भन्नुको मतलब के भने मतलब दैनिक खर्च पनि त्यसले चलाइरहेको थियो भनेदेखि विदेशबाट कमाई गरेर लिएर आएर केही बचत गरेर अनि त्यसबाट चाहिँ हुन्छ नि पुँजीमा लगानी, अरू आय वृद्धिका कार्यक्रमहरू गर्ने, सामान्य व्यवसायहरू गर्नेदेखि लिएर अब घर निर्माण गर्नेदेखि लिएर अब सवारी साधनहरू किन्नेदेखि लिएर यी सारा चिजहरूमा पनि एउटा लिभिङ स्ट्यान्डर्ड हुन्छ, त्यो लिभिङ स्ट्यान्डर्डमा पनि चाहिँ त्यो रेमिट्यान्सले ठुलो कन्ट्रिब्युट गरिरहेको थियो। देशको इकोनोमीको कुरा त यहाँले जोडी नै हाल्नुभयो। अब त्यसका अलावा चाहिँ घर धुरीहरूमा, प्रत्येक घर धुरीहरूमा झन्डै 60-70% घर धुरीमा चाहिँ एउटा तत्कालको खर्च धान्नको लागि र उहाँहरूको चाहिँ जीविकोपार्जनको एउटा जुन दीर्घकालीन जीविकोपार्जनको चाहिँ उपायको लागि पनि यसले कन्ट्रिब्युट गरिरहेको थियो। यसमा चाहिँ अवरुद्धता आउँदाखेरिमा चाहिँ र स्वदेशमा चाहिँ यो किसिमको आय आर्जनको उपाय नहुँदाखेरिमा वैकल्पिक आय आर्जनका उपाय पनि यो मात्रामा नहुँदाखेरिमा थोरै मात्रामा होला तर यो मात्रामा नहुँदाखेरिमा चाहिँ मान्छेहरू चाहिँ एक किसिमले अब कतिपयलाई त विक्षिप्त नै बनाउने पनि अवस्था हुन्छ र कतिपय जुन हाम्रो गाउँठाउँमा हाम्रो चलनतान्त्रिक भाषामा हुन्छ नि विचलनी नै हुने सम्म अवस्थामा पनि पुर्याउँछ आर्थिक रूपमा। अब अनि फेरि अर्को एउटा कुरा के हुँदो रहेछ भने चाहिँ मान्छेले दुई पैसा आर्जन गर्न थालिसके पछाडि आफ्नो लाइफ स्टाइललाई त्यही हिसाबले चाहिँ ढालिसकेको हुँदो रहेछ। त्यो नै अवरुद्ध हुँदाखेरिमा एक त तत्कालको खर्च केले धान्ने, अर्को दीर्घकालीन जुन कन्ट्रिब्युसन योगदान गरिराखेको थियो यो विदेशबाट जुन कमाइ गरेर आएको पैसाले अब त्यो दीर्घकालीन उनीहरूको चाहिँ एउटा लाइफ लाइनमा पनि त्यसले असर गर्ने, अर्को चाहिँ त्यही एउटा लाइफ स्टाइल चाहिँ एउटा शैली बसिसकेको थियो त्यसमा पनि अवरुद्ध त हुँदाखेरि मान्छेले नि एक किसिमले विचलन नै हुने खालको चाहिँ अवस्था पनि हुन सक्छ हुन्छ र यसले चाहिँ के पनि केसम्म पनि गर्न सक्छ भने मान्छेहरू चाहिँ मानसिक रूपमा तनावहरू उत्पन्न हुने, झैँ झगडाहरू हुने, फ्यामिली डिसइन्टिग्रेसन हुने सम्मका परिणामहरू तमाम परिणामहरू चाहिँ यसले निम्ति अलिक जोखिम चाहिँ रहन्छ।
जुन बेला चाहिँ खाडीका देशमा कोरोना महामारी वात्तै बढेको थियो त्यो बेलामा चाहिँ धेरै नेपालीहरू घर फर्कन चाहन्थे, हामीलाई केही चाहिँदैन सरकार हामीलाई हाम्रो देश हाम्रो मातृभूमिमा मात्रै पुर्याइदेऊ भन्थे, जुन संख्यामा त्यो बेलामा नेपालीहरू फर्कन चाहन्थे अहिले पुनः श्रम स्वीकृति लिने नयाँ श्रम स्वीकृति लिनेको तथ्याङ्क हेर्ने भने अहिले जान पनि त्यत्तिकै आतुर छन् भनेर त्यो तथ्याङ्कले देखाउँछ। भनेपछि अब यसरी जुन बेला समस्या पर्दाखेरि स्वदेश फर्कन चाहन्थे अलिकति यो समस्या त समाधान नभइसक्दा पनि फेरि यसरी फर्किन खोज्नुलाई चाहिँ हामीले कसरी लिने,
यसको चाहिँ मलाई लाग्छ त्यस्तो धेरै जटिल मतलब एनालाइसिस आवश्यक पर्दैन, यो चाहिँ सिधा एनालाइसिसबाट नै हामीले एउटा चाहिँ निचोडमा पुग्न सक्छौँ। भन्नुको अर्थ जो मान्छे यसै पनि यो कोभिड लगायतका महामारी नै नहुँदाखेरिमा नि कसले चाहिँ चाहन्थ्यो होला कि आफ्नो घर परिवार आफ्नो देशै छोडेर चाहिँ पराया भूमिमा चाहिँ त्यो मेहनत पसिना बगाउनको लागि चाहिँ को चाहिँ जान चाहन्थ्यो होला त यदि यहाँ सम्भव थियो भने। यहाँ सम्भव थिएन, यहाँबाट चाहिँ गुजारा चलेन, कतिपय मान्छेहरूले प्रयत्न गरे, विकल्पहरू खोजे अनि ल मेरो अब विकल्प भएन भने अन्तिम विकल्पको रूपमा घर परिवार जान बच्चा सबै छोडेर जाने नै हो। त्यो यदि यहाँ नै विकल्प थियो र उचित विकल्प थियो भने कतिपय विकल्पले जुन किसिमको समस्या समाधानमा मद्दत गरेन होला तुलनात्मक रूपमा। तुलनात्मक रूपमा उहाँहरूले के तुलना गर्नुभयो होला भने मसँग यहाँ जे विकल्प छ यसले हुँदैन, बरु त्योभन्दा चाहिँ बरु खाडीको 50 डिग्रीको तापक्रममै गएर पसिना बगाएर भने पनि मैले यति चाहिँ कमाउन सक्छु भनेर उहाँले तुलनात्मक हिसाबले चाहिँ विश्लेषण गर्नुभयो होला र त्यो विकल्प रोज्नुभयो होला यतैको अवस्थामा पनि, मतलब यो कोभिड लगायतका महामारी नहुँदाको अवस्थामा पनि। कोभिडले चाहिँ तयार गरिसके पछाडि चाहिँ एकदमै आत्तिएर म जसरी हुन्छ आफ्नो देशमा टेक्न मात्रै पाए भने हुन्थ्यो, घर फर्किन मात्रै पाए हुन्थ्यो भनेर भनिएको मान्छेलाई लगाए पनि फेरि फर्केर आइसके पछाडि फेरि यहाँ पनि दैनिक गुजारा त चलाउनु पर्यो, चलाउने उपाय फेरि उहाँहरूले पक्कै पनि पाउनु भएन। कतिपय हाम्रा रोजगारका कार्यक्रमहरूले पनि उहाँहरूलाई मद्दत गर्ने अवस्थासम्म चाहिँ त्यो लेभलसम्म चाहिँ फैलावट भइसकेको अवस्था छैन अथवा उहाँहरूको पहुँचमा रहेन। त्यो कारणले गर्दाखेरिमा चाहिँ अब जे हुन्छ हुन्छ, कतिपयले चाहिँ चलन चल्तीको भाषा प्रयोग गर्नुहुन्छ नि मरे मरिन्छ बरु जाने, किनभने यहाँ पनि यहाँ बसेर भोकै मर्नुभन्दा उहाँ गएर पनि जोखिम मोल्ने हो, दुई पैसा कमाउन सकिएर पठाउन सक्यो भनेदेखि अलिकति राहत हुन्छ, यो भएन भने आखिर यहाँ पनि मर्ने उहाँ पनि मर्ने भन्ने खालका शब्दावली चाहिँ प्रयोग गरेको धेरै सुनियो हामीले। त्यो कारणले गर्दाखेरि मैले किन फर्किन चाहनुभयो होला भन्ने प्रश्नको उत्तरमा चाहिँ मलाई के लाग्छ भनेदेखि उहाँहरूले अझै पनि सरकारले जतिसुकै आश्वस्त बनाउने प्रयत्न गरे तापनि होइन हामी यहाँ सबै व्यवस्था गर्छौँ भने पनि सरकारको कुरामा एक कुरा एकातर्फ काम अर्कोतर्फ भएको कुरा होला उहाँहरूले छर्लङ्ग बुझ्नुभयो, अथवा राज्यलाई उहाँले विश्वास गर्ने आधार उहाँहरूसँग भएन, अथवा राज्यले चाहिँ त्यो विश्वास जित्न नसकेको कारणले गर्दा। अनि अर्को चाहिँ त्यहाँदेखि विश्वास जित्ने भन्ने कुरो चाहिँ कामले देखाउने हो भनेपछि कामले पनि उहाँहरूलाई ल तपाईँहरूलाई हामी यसरी रोजगारी दिन्छौँ भनेर खोइ धेरैजना पर्खिन सकेको, अनि यी सबै चिजहरू नभइसके पछाडि उहाँहरू चाहिँ फेरि पनि त्यो को प्रहार सहेर आत्तिएर अनि नेपाल फर्किए तापनि अब फेरि पनि नेपालमा चाहिँ यहाँ उपाय रहन्छ भनेर अर्को जोखिम मोल्नको लागि चाहिँ उहाँहरू तयार हुनुभएको र अनि उहाँहरू उतै जान खोज्नु भएको, यदि यहाँ विकल्प हुन्थ्यो भने पक्कै पनि उहाँहरू जानुहुन्न थियो जस्तो मलाई लाग्छ।
अब यो समयमा चाहिँ यो महामारीको समयमा न वैदेशिक रोजगारी चाहिँ भरपर्दो भयो, न देशमा बस्दाखेरि पनि केही नयाँ गर्न सकिने पनि भएन, रोजगारी पनि पाइने भएन भनेपछि अब तत्कालीन समाधान चाहिँ के हुन सक्ला त?
मेरो विचारमा तत्कालीन समाधान चाहिँ अब हाम्रो राज्यले विभिन्न राहतका कार्यक्रमहरू लिएर आउन सकेको भए हुन्थ्यो, त्यो अपेक्षा पनि गरिएको थियो। त्यो नगर्दाखेरिमा र अनि अहिलेको जुन यहाँको प्रश्न थियो त्यो चाहिँ नि अब यो महामारी फेरि अर्को नयाँ भाइरस नयाँ तरिकाले जो फैलिँदैछ भनेर भन्ने जुन प्रश्न थियो त्यसमा चाहिँ के गर्नुपर्छ तत्काल भन्नेमा चाहिँ यदि सक्यो भनेदेखि सरकारले राहतको कार्यक्रम लिएर आइडिया भए हुन्थ्यो। जस्तो केही ठुला घरानाका उद्योग व्यवसायलाई चाहिँ जुन हिसाबले चाहिँ केही सब्सिडीका योजनाहरू लिएर आउन सक्यो नेपाल सरकारले, त्यसै गरिकन यो गरिब तबकाका मान्छेलाई पनि समेटिन सकिएको भए हुन्थ्यो, त्यो गर्नुपर्थ्यो, त्यो गरेन सरकारले। अब त्यो गरेन भने पनि अब अर्को एउटा चिज चाहिँ के गरिदिएको भए हुन्थ्यो भनेदेखि चाहिँ उहाँहरूको फेरि पनि जीवन जोखिममा छ, स्वास्थ्य जोखिममा छ नयाँ भाइरसको कारणले गर्दाखेरिमा। पोहोरको वर्षको जुन भाइरस कोरोना भाइरस पहिलो पटक आयो त्यसले चाहिँ केही लेसनहरू सिकिसकेको अवस्था छ। हो, एकैताली महामारीको रूपमा आयो, ह्यान्डल गर्नलाई केही कठिनाइहरू पनि भयो, तर चाहिँ त्यसबाट केही पाठहरू सिकिसकेको अवस्थामा चाहिँ उहाँहरू जो जानको लागि चाहिँ त्यो विकल्प रोज्न चाहनुभयो, उहाँहरूको स्वास्थ्य र जीवनको सुरक्षाको लागि बायोलेटरल हुन्छ नि त्यहाँका सरकारसँग नै सामान्य प्रधानमन्त्रीजीले टेलिफोन गरेर ल उहाँको प्रधानमन्त्रीजीले तपाईँ ढुक्क हुनुहोस् मात्रै भनेर भएन, उहाँले त्यो ढुक्क हुनुहोस् भनेर भन्नु ठुलो कुरा हो, तर धेरै मान्छे त बिचल्ने परेको चाहिँ हामीसँग अनुभव रह्यो नि। त्यस कारणले गर्दाखेरिमा उहाँहरूको जीवन र जोखिम चाहिँ जीवन र स्वास्थ्य चाहिँ जोखिम मान्न परोस् भन्नको लागि चाहिँ पोहोरको पास सिकाइबाट समेत पनि हामीले चाहिँ अनुभव लिएर कुनै एकदमै ट्यान्जिबल एउटा इन्टरभेन्सन गरिहाल्नुपर्ने अवस्था छ एक। अनि अर्को चिज चाहिँ यो मल्टी जुन हुन्छ नि यो अन्तर्राष्ट्रिय निकायहरू चाहिँ वर्ल्ड ब्याङ्क लगायतका निकायहरूको समेत पनि मदत आवश्यक पर्छ भने लिइकन केही तत्काल राहतका कार्यक्रमहरू चाहिँ नलेरै नहुने हो यो सबैभन्दा गरिब तबकाको मान्छेहरूलाई। तत्कालको चाहिँ म यो दुईटा एउटा जीवन र स्वास्थ्यको संरक्षणको लागि पोहोरको पास सिकाइको अनुभवलाई समेत पनि राखेर र अर्को चाहिँ तत्काल उहाँहरूको चाहिँ दैनिक जुन छ नि गुजारा चाहिँ सञ्चालन गर्नको लागि चाहिँ केही राहतका कार्यक्रमहरू गरेर यो दुईटा चिज चाहिँ तत्काल गर्नुपर्ने थियो। मेरो
कोरोनाको नयाँ लहरले नेपालीको रोजगारीमा पर्ने असरको आकलन गर्दै हुनुहुन्थ्यो अनुसन्धानकर्ता रामेश्वर नेपाल।
तपाई पनि आफ्नो समस्या अनुभव तथा भोगाई सहित कार्यक्रम देश परदेशमा सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना desh@unn.com.np आफ्नो समस्या प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ।
मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। म्यासेज हामी कहाँ आइपुग्छ। आफ्नो विचार प्रश्न र बनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660015566 बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गर्दा पनि हुन्छ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छान्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेको समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिलसिना र सञ्जीता देवकोटा पनि बिदा हुन्छौं। नमस्कार।